الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم المال والبنون زينة الحياة الدنيا والآخر والباقيات الصالحات سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ارشاد باری تعالی ہے المال والبنون یہ مال اور بیٹے جو ہیں زینت الحیات الدنیا یہ دنیا کی زندگی کی زینت ہے والباقیات الصالحات اور جو باقی رہنے والی چیز ہے وہ نیک اعمال ہیں قرآن پاک کی اس مبارک آیت میں اللہ رب العزت نے اس دنیا کی زندگی اور اس کے مال کے بارے میں فرمایا کہ یہ تھوڑے وقت کی چیز ہے۔ نبی علیہ الصلوۃ والسلام نے حکمن منع فرمایا اس دنیا سے محبت کرنے سے، آپ نے فرمایا حب الدنیا رأس کل خطیہ، یہ جو دنیا کی محبت ہے یہ تمام غلطیوں کی جڑ ہے۔ تو مومن سے کہہ دیا گیا کہ دنیا کی محبت جو ہے وہ ایک غلط چیز ہے۔ بار بار اللہ رب العزت نے دنیا کی طرف رغبت کرنے والے کو ایک بہت ہی برا انسان فرمایا، بل تؤثرون الحیاۃ الدنیا، کہ تمہیں اثر ہو گیا اس دنیا کی زندگی کا، والآخرۃ خیر وابقا، اور یہ جو آخرت ہے یہ بہتر ہے اور باقی رہنے والی ہے۔ تو مومن کو بار بار کہا گیا کہ اس نے دنیا سے محبت نہیں کرنی۔ دنیا سے نہیں محبت کرنے کی عام طور پہ لوگ یہی مطلب سمجھتے ہیں کہ شاید جو یہ دنیا کی محبت ہے یہ نہیں کرنے کا مطلب یہ ہے کہ انسان کے پاس دنیا ہو ہی نہ۔ کچھ لوگ یہ سمجھتے ہیں کہ جو کام کاروبار کر رہے ہیں وہ دنیا سے محبت کی وجہ سے کام کاروبار کر رہے ہیں۔ کام کاروبار کرنا یہ دنیا کی محبت نہیں ہے، مال اور اسباب ہونا یہ بھی دنیا کی محبت نہیں ہے، بہت زیادہ امیر ہونا یہ بھی دنیا کی محبت نہیں ہے۔ دنیا کی محبت یہ ہے کہ انسان آخرت سے غافل ہو جائے۔ تو عین ممکن ہے کہ کوئی انسان جو ہے وہ بہت ہی زیادہ مالدار ہو، بڑی بڑی جائیدادوں کا مالک ہو، وقت کا بادشاہ ہو، مگر آخرت کی فکر دل میں رکھتا ہے تو اتنے مال اور اسباب کے باوجود یہی کہا جائے گا کہ یہ دنیا دار نہیں ہے، یہ دنیا کو ترک کرنے والا ہے۔ اور یہ بھی ممکن ہے کہ ایک شخص ہے، اس کے پاس پھوٹی کوڑی نہیں ہے، مسکین قسمہ پرسی کے عالم میں ہے، مگر ابھی آخرت کی طرف توجہ پھر بھی نہیں ہے۔ تو علماء کے نزدیک اس مسکین قسمہ پرسی کے عالم میں جو شخص ہے اس کو دنیا دار ہی کہا جائے گا۔ تو دنیا ہم کاروبار اور نوکریاں کرتا ہوگا، وہ دوسروں کے سامنے ہاتھ نہیں پھیلاتا ہوگا۔ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ یہ جو رزق حلال کا کمانا ہے یہ تمہارے اوپر فرض ہے، نہ اس کو سنت کہا نہ اس کو کوئی اچھی چیز مستحب کہا، فرمایا تمہارے اوپر فرض ہے۔ تو اصل تارک دنیا تو وہی ہے جو کام کاروبار کرتا ہے، بیوی بچوں کا پیٹ پالتا ہے۔ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جس نے اپنا کاروبار کیا، جس نے محنت سے مال کمایا اس لیے کہ اس کو اور اس کے بیوی بچوں کو کسی کے سامنے ہاتھ پھیلانا نہ پڑے، قیامت کے دن وہ اللہ رب العزت کے حضور چمکتے ہوئے چہرے کے ساتھ حاضر ہوگا۔ تو ترک دنیا کا مطلب یہ نہیں کہ انسان کاروبار نہ کرے، نوکری نہ کرے۔ ترک دنیا کا مطلب یہ نہیں کہ انسان اپنے وسائل کو نہ بڑھائے۔ حتیٰ کہ امام غزالی رحمۃ اللہ علیہ نے فرمایا کہ اگر کافروں کے پاس کچھ ایسے وسائل ہیں جو مسلمانوں سے بہتر ہیں تو پھر مسلمانوں پہ یہ فرض ہو جاتا ہے کہ ان کے پاس وہ وسائل آنے چاہیے۔ تو دنیا جمع کرنا یہ دنیا کی محبت نہیں ہے، آخرت سے غافل ہونا یہ دنیا کی محبت ہے۔ ملا جامی رحمۃ اللہ علیہ اس امت کے بڑے بزرگ گزرے ہیں، بڑے اللہ والے، بہت بڑے عالم دین تھے اور بڑے عاشق رسول تھے۔ ان کی زبردست قسم کا فارسی کا کلام آج بھی پڑھا جاتا ہے، نبی علیہ الصلوۃ والسلام کی محبت میں انہوں نے لکھا اور اللہ کے ہاں ان کی ایک قبولیت تھی۔ اپنے وقت کے بڑے عالم دین بھی تھے۔ ایک بزرگ کا تذکرہ ہر طرف سنتے تھے، خواجہ عبید اللہ احرار رحمۃ اللہ علیہ کا، اور ان کے ذہن میں یہی تھا کہ ہر شخص انہی کی تعریف کرتا ہے، ہر عالم انہی کی تعریف کر رہا ہے، ہر اللہ والا انہی کی تعریف کر رہا ہے، تو اتنی جو مخلوق ان بزرگوں سے فائدہ اٹھا رہی ہے تو کیوں نہ میں بھی حضرت کی خدمت میں حاضر ہوں۔ تو اپنے علاقے سے سفر کر کے خواجہ عبید اللہ احرار رحمۃ اللہ علیہ کی خانقاہ پہ پہنچے۔ اس زمانے میں سفر بھی لمبے ہوتے تھے، کئی کئی دنوں کے سفر ہوتے تھے، ایک شہر سے دوسرے شہر میں جانا کئی دنوں کا سفر۔ تو سفر کر کے حضرت کی خانقاہ پہ پہنچے۔ جب حضرت کی خانقاہ پہ پہنچے تو خانقاہ کیا تھی، وہ تو محل تھا، پیسے کی اتنی ریل پیل تھی کہ محل بھی تھا، حضرت کے خادم جو تھے وہ بھی ایسے لگتے تھے کوئی سیٹھ لوگ ہیں، حضرت کے جو سواریوں کے جانور تھے وہ تو ایسے لگتا تھا کہ کسی بادشاہ کے جانور ہیں، اور سب سے زیادہ حیرانگی ان کو اس وقت ہوئی کہ وہ جو جانور جن میخوں پہ بندھے ہوئے تھے وہ میخیں بھی سونے اور چاندی کی تھیں۔ انہوں نے سوچا یہ کون سے اللہ والے ہو گئے، اتنی دنیا جمع کر کے بیٹھے ہوئے ہیں۔ تو عام بندہ تو یہی سمجھتا ہے کہ جی اگر اللہ والا ہوگا اس کے پاس دنیا نہیں ہوگی۔ کچھ لوگ تو بڑا غصہ کرتے ہیں کہ جی کسی بھی دیندار بندے کو زیادہ امیر ہونا ہی نہیں چاہیے۔ تو ملا جامی رحمۃ اللہ علیہ کے ذہن میں بھی یہی بات آئی کہ جی اگر یہ اللہ والے ہیں تو اتنے مال پیسہ کہاں سے آ گیا، اللہ والے نہیں ہیں یہ دنیا دار ہی ہیں۔ دل میں یہی سوچا کہ ان سے کیا ملاقات کرنی، اتنا مال بس۔ چلے گئے اور جاتے جاتے بہت ہی زیادہ ناگواری کے ساتھ فارسی میں ایک شاعر جو تھے تو فارسی میں ایک مصرع بھی کہہ دیا، نمردستان کے دنیا دوست دار. مرد ہی کیا جس نے دنیا کو دوست رکھا. بہت ہی ناگواری کر کے اور چلے گئے واپس، ملاقات بھی نہیں کی حضرت سے. سفر کیونکہ لمبا تھا، سفر کر کے اور واپس اپنے شہر جا رہے تھے، تو تھوڑا سا سفر طے ہوا تو رات آ گئی، تو ایک جگہ پڑاؤ ڈال دیا اور آرام کرنے کے لیے لیٹ گئے، سو گئے. سوئے تو خواب میں ان کو قیامت کا منظر دکھایا گیا کہ قیامت کی ہر طرف ہولناکیاں ہیں، اور اپنے آپ کو اس منظر میں دیکھا اور دیکھ رہے ہیں کہ قیامت کی ہولناکیاں ہیں اور پریشان ہے، اور خواب میں یہ دیکھ رہے ہیں کہ کون آئے گا اور مجھے ان ہولناکیوں سے بچائے گا، اس تہس نہس ہونے والے ماحول سے میں نکلوں گا کیسے. تو خواب ہی میں دیکھتے ہیں کہ جو بزرگ تھے نا خواجہ عبید اللہ احرار، جن کی خانقاہ پہ ملے بغیر جے آ گئے، خواب ہی میں یہ بزرگ نظر آتے ہیں، یہ ان کو ان ہولناکیوں سے نکال کر اور کسی بہت ہی محفوظ مقام پہ، سکون کی جگہ پہ لے جاتے ہیں. اتنے میں آنکھ کھل جاتی ہے. اب آنکھ کھلتی ہے، سوچ میں بیٹھ جاتے ہیں کہ جی میں تو کہہ کے آیا ہوں کہ یہ دنیا دار ہیں، اتنا مال اکٹھا کر لیا انہوں نے، اور یہاں خواب واپسی پہ جاتے ہوئے اس طرح کا خواب آیا ہے کہ جی قیامت کی ہولناکیوں سے انہوں نے بچانا ہے. تو کیونکہ نیک آدمی تھے، انہوں نے سوچا کہ دیکھیں حضرت کی زیارت تو نہیں کی ہے، ملاقات تو ان سے نہیں کی ہے، ویسے ہی بس ان کا مال پیسہ خانقاہ کو دیکھ کر ذہن میں یہ آیا کہ یہ دنیا دار ہیں، اور اب یہ خواب بھی ایسا آ گیا ہے تو حق بات تو یہ ہے کہ ایک مرتبہ واپس مجھے جانا چاہیے. تو فیصلہ کر لیا کہ جی میں واپس حضرت کی خانقاہ پہ جاتا ہوں. اب جب خانقاہ پہ پہنچے تو اس وقت حضرت کی مجلس لگی ہوئی تھی، لوگ بیٹھے ہوئے تھے، حضرت بیان فرما رہے تھے. یہ آئے اور خاموشی سے پیچھے جا کے بیٹھ گئے، آ کے جیسے پیچھے بندہ بیٹھ جاتا ہے نا تاکہ کسی کو کچھ پتہ نہ چلے، مگر ان کی حیرانگی کی انتہا نہ رہی کہ یہ آ کر پیچھے بیٹھے تو حضرت نے فرمایا مولانا واپس آ گئے. اب یہ بڑے پریشان کہ نہ جان نہ پہچان، میں تیرا مہمان، کہ کبھی پہلے ملاقات نہیں ہوئی ہے مگر ان کو پتا تھا کہ میں پہلے آیا ہوں اور آ کر چلے گیا ہوں. تو انہوں نے عرض کی کہ حضرت جی آ گیا ہوں. حضرت نے فرمایا کہ پہلے جاتے ہوئے جو مصرع کہا تھا وہ ہمیں سنا دیں. اب تو اور کی انتہا نہیں کہ اللہ اکبر، انہوں نے کہا یہ مصرع تو سنا بھی سکتا. تو پہلے تو عرض کی کہ حضرت ویسے ہی کچھ کہہ دیا ہے، کوئی اتنی اہم بات نہیں تھی. حضرت نے فرمایا نہیں، جو کہا تھا وہی سنائے، جو مصرع پڑا تھا وہی سنائے. اللہ اکبر. تو بڑی شرمندگی کے ساتھ کھڑے ہوئے اور کہا کہ حضرت میں نے تو یہ کہا تھا، نمر دستاں کی دنیا دوست دار، وہ مرد ہی نہیں جس نے دنیا کو دوست رکھا. حضرت نے اس شعر کو مکمل فرمایا اور کہا، نمر دستاں کی دنیا دوست دارد، اگر دارد برائے دوست دارد. کہ وہ مرد ہی نہیں جس نے دنیا دوست رکھا، مگر اگر دنیا کو دوست رکھنا ہے تو پھر اس دوست کی وجہ سے دوست رکھے اس دنیا کو. تو یہ سوچنا کہ جی صرف مال پیسہ کسی کے پاس ہے تو وہ دنیا دار، یہ دنیا دار ہونے کی تعریف نہیں ہے. دنیا دار وہ ہے جو آخرت سے غافل ہے. مشائخ نے دنیا دار بندے کی، یا مشائخ نے اس بندے کی جو دنیا چھوڑ بیٹھا ہے، تارک دنیا، ऐसे बंदे की तीन निशानियां बताई हैं। निशानी उसमें जरूर होगी, क्योंकि बार बार कुरान और हदीस में दुनिया छोड़ने का हुक्म, दुनियादारी छोड़ने का हुक्म, आखिरत की तरफ तवज्जो का हुक्म, अलमाल वल बनीन, अलमाल वल बनून जीनतुल हयात दुनिया। अल्लाह ताला फरमा रहे ये तुम्हारा माल बेटे ये सब कुछ दुनिया की चीज़ें हैं, कोई काम की चीज नहीं। वल बाकियातुस सालिहात, जो चीज बचेगी वो नेक आमाल है। फिर कुरान में फरमाया बल तुसिरून अल हयात दुनिया, तू दुनिया से असर अंदाज हो जाता है। तो बार बार इस दुनिया की मजम्मत आई है, तो मशायख ने इस दुनिया को तर्क करने वाले की तीन निशानियां बयान की। और पहली निशानी वो ये है कि जो दुनिया को तर्क करने वाले लोग होते हैं, दुनिया उनके सामने आती है तो वो दुनिया पे फौरन छलांग नहीं लगाते हैं। दुनिया हासिल करने से पहले ज़रूर इस चीज़ को जांचते हैं कि क्या इस दुनिया को लेने में अल्लाह की रज़ा है, क्या इसमें बरकत है, तो फिर उस दुनिया की तरफ कदम बढ़ाते हैं। आम बंदा तो यही कहता है बस दुनिया जहाँ से भी आए और जैसी भी आए बस आ जाए। एक खातून का तो ये सुना कि बेटों को कह रही थी कि चोरी करके ला मगर कहीं से भी लेके आ, बस माल चाहिए। हजरत हसन बसरी रहमतुल्लाह अलैह करना ये मुझे एक बच्चे ने सिखाया। लोगों ने कहा कि हजरत आपको कोई बच्चा दुनिया कैसे सिखा सकता है, आप हसन बसरी इतने बड़े अल्लाह वाले। फरमाया नहीं, बच्चे से तर्क दुनिया सीखा हूँ। एक छोटा बच्चा था अपने वालिद के साथ मिलने के लिए आया हमारे पास, और बच्चों को मीठी चीज़ें बड़ी पसंद होती हैं, तो मेरे पास बच्चों के लिए मीठी चीज़ें कुछ रखी हुई थी, तो मैंने उन चीज़ों में से एक मीठी चीज़ उस बच्चे को दी। बच्चे को पसंद भी थी मगर मैंने उसको दी कि ये लो, तो उसने उसको कबूल नहीं किया बल्कि उसने अपने वालिद की तरफ देखा। ने गफलत बरती तो उसने मुझसे नहीं ली। मैंने फिर कहा कि बेटा ले लो, उसने फिर अपने वालिद की तरफ देखा। अब वालिद ने कहा कि बेटा हजरत दे रहे हैं तो ले लो, तो जब वालिद ने हाँ कहा उस वक्त उसने मेरे हाथ से ये मीठी चीज ली। उस वक्त मुझे ख्याल आया कि हमसे तो ये बच्चा बेहतर, कि उसकी मरगूब चीज़ उसके सामने पेश की गई मगर वो अपने वालिद को ही देखता रहा कि वहाँ से इजाज़त होगी तो लूँगा, काश के हमारे सामने हमारी मरगूब ये दुनिया की चीज़ें आती हैं, काश हम भी उसको लेने से पहले अल्लाह की तरफ देख लें। तो तारिक दुनिया की पहली निशानी ये कि वो दुनिया की हर चीज़ पर झपटा नहीं मारता कि जहां से भी आए बस आ जाए। सच्ची बात तो यह है ऐसा करने वाला उसको दुनिया से फायदा होता नहीं है, जो इस तरह दुनिया के पीछे यूं भागता है। हदीस कुदसी है, अल्लाह ताला इस दुनिया जो बड़ा है वो हजरत से बहुत ही चाहत रखता है, अपने आप को हजरत से मिलाता है कि जी मेरी इनसे बड़ी जान पहचान। बड़े बड़े सियासदान भी ये कहते थे जी मेरी हजरत से बड़ी जान पहचान। तो जब उस नवाब साहब ने देखा कि हजरत की इतनी कदर है तो वो चाहते थे कि मैं किसी तरह से हजरत के ऊपर मैं हावी हो जाऊँ, और हजरत जो है उनके दिल में मेरी कदर व कीमत आ जाए। तो नवाब साहब को अल्लाह ने बड़ा माल दिया था, नवाब साहब ने अपनी ढाक बिठाने के लिए उस ज़माने में, आज से 150 साल पहले की बात, उस ज़माने में हजरत को 1,00,000 रुपया का पे ऑर्डर बना के हदिया किया, 1,00,000 रुपया भेजा। और सच्ची बात यह है कि उस ज़माने का 1,00,000 इस ज़माने का 1 करोड़ भी नहीं है, 1 अरब के आसपास है। अगर इन्फ्लेशन को सामने रखा जाए तो बहुत बड़ा हदिया था। हजरत ने महसूस किया कि ये हदिया इसलिए भेज रहा है कि ये अपनी एक ढाक बिठाना चाहता है, और मशायख के यहाँ जो है वो तरबियत के लिए, अदब के लिए बहुत सारी चीज़ें की जाती हैं, डांट डपट भी की जाती थी, खिदमत में भी लगाया जाता था, सख्तियाँ भी की जाती थी। तो हजरत ने कहा कि जी अब इसकी इसके अंदर, इस हदिये के अंदर जो है ना वो तकब्बुर की बू है। हजरत ने वो 1 लाख रुपए का हदिया जो है वो वापस कर दिया। नवाब साहब भी हैरान हो गए, उनको उम्मीद नहीं थी कि कोई 1 लाख रुपए का हदिया वापस करेगा। नवाब साहब ने समझा कि शायद हजरत को समझ नहीं आई है, उन्होंने वापस भेजा और इस मरतबा साथ में एक पर्ची लिख के भेजी कि हजरत आपको अंदाजा नहीं है ये 1 लाख रुपया है, और आपके पास कोई ऐसा मुरीद नहीं होगा जो आपको 1 लाख रुपया हदिया देगा, आपको कोई ऐसा मुरीद नहीं मिलेगा जो आपको 1 लाख रुपया हदिया देगा। तो वापस से पे ऑर्डर भेजा कि जी इसको कबूल कर लें, आपको समझ नहीं आ रही कि ये क्या है। हजरत ने वो फिर पे ऑर्डर उसको वापस भेजा और उसकी पर्ची के पीछे लिख के दिया कि तेरी बात सही है कि मुझे कोई ऐसा मुरीद नहीं मिलेगा जो मुझे 1 लाख रुपया हदिया देगा, मगर तुझे भी कोई ऐसा पीर नहीं मिलेगा जो तेरा 1 लाख रुपया तुझे वापस करेगा। तो अल्लाह वालों की बड़ी निशानी है, तारिके दुनिया वाले लोगों की निशानी है कि दुनिया की तरफ झपटते नहीं हैं। तो तर्क दुनिया ये नहीं कि इंसान नौकरी छोड़ दे, कारोबार छोड़ दे, माल असबाब जमा ना करे। तर्क दुनिया ये है कि इंसान आखिरत की फिक्र छोड़ दे। तो तारिक दुनिया की 3 निशानियां काबरीन ने बताई, और पहली निशानी ये कि जो तारिक दुनिया होगा वो दुनिया की तरफ यूं झपटा नहीं मारेगा, हर दुनिया की चीज को बस लेने की नजर से नहीं देखेगा। तारिक दुनिया की दूसरी एक बड़ी निशानी है, और वो ये कि जब अल्लाह उसको माल देंगे तो उस माल को वो खर्च करने में भी बुखल नहीं करेगा, अपने माल को दूसरों पे खर्च करेगा। ये तारिक दुनिया की बड़ी निशानी है। इसलिए इमाम शाफी रहमतुल्लाह अलैह, वो के वक्त के बड़े आलिम थे मगर माल खर्च करने का शौक रखते थे। हदीस पाक में आता है कि जिसने किसी के दिल को खुश किया, ऐसे खुश किया कि उसके दिल को अचानक खुशी मिली, उम्मीद से बढ़ के, उम्मीद नहीं थी और खुशी मिल गई। जिसने किसी मुसलमान के दिल को ऐसा खुश किया, अल्लाह रब्बुल इज्जत उसे उसके सारे गुनाहों को माफ़ फरमा देते। इमाम शाफी रहमतुल्लाह अलैह के पास एक साइल मांगने के लिए आया। उसने आके अपनी सारी रुदात बयान की कि जी मुझे इस तरह 700 दिरहम चाहिए, ये मेरी ज़रूरत है। उसको पता था नेक आदमी है, मालदार भी है, यहाँ से कुछ ना कुछ मिल जाएगा, 700 मांगूंगा 200-400 तो मिल ही जाएगा। तो उसने भी 700 मांगे। हजरत ने जब उसके हालात सुने तो हजरत ने सोचा कि इसको 700 दे सकता हूँ, बल्कि हजरत ने सोचा कि इसके दिल को ऐसे खुश किया जाए कि इसको अचानक खुशी मिले। इस लालच में हजरत इमाम शाफी रहमतुल्लाह अलैह ने उससे कहा कि ठीक है, मेरा जो खजानची है ये मैं पर्ची पे लिख देता हूँ, तुम उससे जाके ले लो, उसके पास सारा पैसा होता है, तो लिख देता हूँ। हजरत ने पर्ची पे लिख दिया इसको 7,000 दिरहम दिए जाए। पर्ची लेके वो तो चले गया, जब खजानची के पास पहुंचा तो खजानची ने पूछा भाई कितने चाहिए, उसने कहा जी 700 देने। हजरत ने फरमाया कि आप 700 पूरे दे दें मुझे। उसने पर्ची देखी तो 7,000 लिखा हुआ था। उसने कहा ये 700 मांग रहा है, तो हजरत ने तो 7,000 लिखा हुआ है। तो उसने कहा भाई मुझे ऐसा लग रहा है कुछ गलती हुई, हजरत ने 7,000 लिखा हुआ है इसके ऊपर, और तू 700 का 700 की बात कर रहा है, तो शायद हजरत से गलती हुई है, मगर फिर भी मैं एक मरतबा हजरत से पूछ के आ जाता हूँ। हजरत के पास गए कि हजरत वो तो 700 मांग रहा है, आपने 7,000 लिखे हुए हैं तो कितने देने हैं। हजरत ने कहा भाई दे देता तू 7,000, जब 7,000 लिखे हुए तो 7,000 दे देता। अब हजरत के जहन में आया कि अब तो उसको कुछ उम्मीद लग गई है कि 7,000 मिलेंगे। अचानक खुशी 7,000 से अब नहीं मिलनी है, 100% अचानक खुशी तो मिलनी है कि जी 700 मांगने गया तो 7,000 मिलेंगे, मगर वो जो 100% अचानक खुशी होती है वो नहीं मिलेगी। तो हजरत ने उस 7,000 को काटा, 14,000 दिरहम लिख के कहा कि उसको 14,000 दिरहम दे दो। अल्लाह अकबर। तो तारे की दुनिया वो नहीं जिसके पास माल नहीं, माल कितना कि 14,000 दिरहम आराम से सदका कर देते। तारे की दुनिया की बड़ी निशानी ये है कि वो दुनिया खर्च करने में बुखल नहीं करेगा। तो तारे की दुनिया वो नहीं जो कारोबार नहीं करता, जो नौकरी नहीं करता, जो माल असबाब को इख्तियार नहीं करता। तारे की दुनिया तो वो शख्स है जो दुनिया की तरफ झपटता नहीं है, जो दूसरों की दुनिया के ऊपर नज़र नहीं रखता। और तारे की दुनिया वो है, उसकी दूसरी निशानी है कि अल्लाह उसको जब दुनिया देते हैं तो अपनी दुनिया दूसरों पे खर्च करने में बुखल नहीं करता। तारीख दुनिया की एक तीसरी भी तारीफ मशाइख ने फरमाई है, और उन्होंने ये फरमाया कि तारीख दुनिया वो है कि जो अल्लाह रब्बुल इज्जत से मोहब्बत रखता है। मशाइख ने फरमाया कि ये मुमकिन नहीं है कि अगर दुनिया दिल से निकलेगी तो अल्लाह की मोहब्बत दिल में होगी, और अल्लाह की मोहब्बत दिल से निकलेगी तो ऑटोमेटिकली दुनिया की मोहब्बत दिल में आएगी। ये दोनों एक साथ नहीं रह सकते एक दिल में। तो इसलिए जो शख्स भी तारिके दुनिया होगा वो अल्लाह को याद करने का एक उसके दिल में बहुत शौक होगा। मुल्ला जामी रहमतुल्लाह अलैह फरमाते हैं चीस्त दुनिया अज खुदा गाफिल बुदन, कि ये दुनिया और है ही क्या, दुनियादारी और है ही क्या सिवाय ये कि इंसान अल्लाह से गाफिल हो जाए। तो जो अल्लाह से गाफिल नहीं, यही कहा जाएगा कि उसने दुनिया को तर्क किया हुआ है। तो जो जितना ज़्यादा अल्लाह को याद करता है उसने उतना ही ज़्यादा दुनिया को तर्क किया हुआ है, और जो जितना ज़्यादा अल्लाह से गाफिल है वो उतना ज़्यादा दुनियादार है। तो कई मरतबा ऐसा भी हुआ कि वक्त के बादशाह है मगर अल्लाह से गाफिल नहीं है। हारून रशीद के बारे में आता है कि मुसलमानों का नेक बादशाह था, और उसकी बादशाहत जो थी वो एक दो जगहों पे नहीं, एशिया के भी चंद ममालिक में थी, अफ्रीका के भी चंद ममालिक में थी, और यूरोप के भी चंद ममालिक में थी। अपने वक्त का बड़ा बादशाह था, मगर इतनी बड़ी बादशाहत के बावजूद उलमा उसको दुनियादार नहीं कहते। हर रात 100 रकत नफल पढ़ने वाला बादशाह था। अल्लाह अकबर। हर रात 100 रकत नफल, बड़े बड़े नेक लोग हर रात में 100 रकत नफल नहीं पढ़ सकते। सालों का मामूल हर रात में 100 रकत नफल पढ़नी है। तो दुनिया का तारिक वो नहीं है जो काम कारोबार नौकरी छोड़ दे بلکہ اگر اس کو بادشاہت بھی ملی ہے تو بے شک بادشاہت بھی نہ چھوڑے، ہاں ایک چیز اختیار کر لے، وہ ہے اللہ کی یاد۔ جس نے اللہ کی یاد کو اختیار کیا تو مطلب ہے دنیا کو اس نے ترک کیا ہے۔ ہندوستان کے بڑے بزرگ گزرے ہیں، حضرت خواجہ قطب الدین بختیار کاکی رحمت اللہ علیہ، بڑے اللہ والے تھے، ہندوستان میں بہت زیادہ حضرت کا اثر و رسوخ، بہت سارے لوگوں کو دین پہ لانے کا ذریعہ بنے، ہر بندہ حضرت سے محبت کرتا تھا۔ وقت کا بادشاہ سلطان التمش بھی حضرت کا بہت ہی عقیدت مند، حضرت کا انتقال ہوا ہزاروں لاکھوں لوگ حضرت کے جنازے پہ تشریف لے آئے، جنازہ بھی شروع ہونا تھا، امام صاحب نے اللہ اکبر کہنی تھی کہ ایک آدمی نے آواز لگائی کہ بھائی ٹھہر جاؤ، حضرت کا جنازہ بھی نہیں پڑھاؤ، حضرت کی وصیت پڑھنی ضروری ہے۔ امام صاحب نے کہا جی بتائیں حضرت کی وصیت کیا ہے، تو بندے نے آگے حضرت کی وصیت پڑھی کہ حضرت نے فرمایا ہے کہ میرا جنازہ وہ پڑھائے گا جس کے اندر چار خصوصیات ہوں گی، اور پہلی خاصیت یہ ہے کہ میرا جنازہ وہ پڑھائے گا جس نے زندگی میں کبھی بھی ایک مرتبہ بھی تہجد قضا نہیں کی ہوگی، کبھی بھی تہجد قضا نہیں کی ہوگی، اور دوسری شرط فرمائی کہ میرا جنازہ وہ پڑھائے گا جس کی تکبیر اولی کبھی بھی فوت نہیں ہوئی ہوگی، اور تیسری شرط فرمائی کہ میرا جنازہ وہ پڑھائے گا جس نے کبھی بھی نامحرم کی طرف نگاہ نہیں اٹھائی ہوگی، اور فرمایا کہ چوتھی شرط حضرت نے یہ فرمائی کہ میرا جنازہ وہ پڑھائے گا جس نے عصر کی وقت کی جو چار غیر موقعہ سنتیں ہیں وہ کبھی قضا نہیں کی ہوں گی۔ تو حضرت کی وصیت پڑھنے والے نے کہا کہ بھائی ایسا عبادت گزار اگر کوئی ہے، لاکھوں لوگ تھے، وہ آئے آگے اور حضرت کا جنازہ پڑھائے، حضرت نے فرمایا جنازہ وہ پڑھائے گا جس میں یہ چار خصوصیات ہوں گی، تہجد کبھی قضا نہیں کی ہوگی، تکبیر اولی قضا نہیں کی ہوگی، غیر محرم پہ کبھی نظر نہیں ڈالی ہوگی، اور کبھی عصر کی چار سنتیں قضا نہیں کی ہوں گی۔ کافی دیر تک ہر طرف خاموشی خاموشی، لاکھوں لوگ میں سے کوئی آگے نہیں بڑھ رہا تھا، کوئی نہیں کہہ سکتا تھا اتنا بڑا عبادت گزار۔ کافی دیر بعد ایک بندہ آگے بڑھا اور اس نے آگے بڑھ کے امام صاحب سے کہا کہ امام صاحب میں وہ گناہگار شخص ہوں جس میں یہ چاروں خصوصیات موجود ہیں۔ لوگوں نے جب ان کی طرف دیکھا، وقت کا بادشاہ سلطان التمش تھا، اللہ اکبر، تو بادشاہت ہو مالداری ہو یہ دنیا داری نہیں ہے، دنیا داری اللہ سے غافل ہونے کا نام ہے، چیست دنیا از خدا غافل بدن، کہ دنیا اور ہے ہی کیا سوائے یہ کہ انسان اللہ سے غافل ہے۔ اللہ تعالیٰ ہمیں اپنی سچی یاد نصیب فرمائے، اس دنیا کے ترک کرنے کو صحیح طرح سے اختیار کرنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ۔